अनि त्यस कारणले क्रिसमसको क्रिसमस के हो भन्ने विषयमा नै हामीले हेरिराखेका थियौँ। अनि वास्तवमा यो क्रिसमसको विषयको कुरा गर्दै गर्दाखेरि तपाईँलाई म एउटा बाइबलको पद अहिले नै पढ्न चाहन्छु, जुन चाहिँ येशु प्रभुले चाहिँ चेलाहरूलाई सोध्नु भएको प्रश्न, त्यहाँबाट म सुरु गर्छु। अनि येशु प्रभुको जन्म, अनि वास्तवमा येशु प्रभुको जन्मको बारेमा मरियमसँग गब्रियल स्वर्गदूतले कुरा गर्दै गर्दाखेरि तपाईँले त्यहाँ हेर्नुभयो भने येशु प्रभु को हुनुहुन्थ्यो भन्ने बारेमा धेरै कुराहरू त्यहाँ लेखिएको छ। त्योभन्दा अलिकति अगाडि गयो भने पुरानो नियममा हामीले पटक पटक दोहोऱ्याइराखेका छौँ कि येशु प्रभुको बारेमा अकाट्य प्रमाणहरू, अकाट्य भविष्यवाणीहरू सयौँ वर्ष अगाडि विभिन्न भविष्यवक्ताद्वारा परमेश्वर आफै बोल्नुभएको थियो। अनि यसैयाले यसैयाको 9 अध्यायमा म तपाईँलाई एकचोटि त्यो पनि पढ्न चाहन्छु। यसैया 9 अध्याय, अनि कतिचोटि हामीले यो कनेक्सन विचार गर्नु राम्रो हुन्छ। कनेक्सन भनेको चाहिँ तपाईँ र मैले विश्वास गरेको जुन विश्वास छ त्यसको मुख्य कुरा के हो, त्यो कुन जगमा बसालिएको छ, यो वास्तवमा एकदमै महत्त्वपूर्ण छ। त्यसले अस्तिको हप्ता पनि मैले तपाईँलाई प्रयास गरेको थिएँ। अब एउटा त के हुन्छ भने वर्षको अन्तिम 2023 को अन्तिम 2024 को सुरु भनेर अस्ति हामीले वचन हेरेका थियौँ। अनि धेरैचोटि त्यस्तो बेलामा हामीहरू मण्डलीमा परमेश्वरको वचनको विचार गर्दाखेरि पनि त्यो वर्षभरि हाम्रो जीवनमा परमेश्वरले कसरी काम गर्नुभयो, कति सुरक्षित सुरक्षाका कुराहरू, आशिषका कुराहरू, हामीले दुःख पाएका कुराहरू, ती सबै कुराहरूद्वारा परमेश्वरले हामीलाई आशिष दिनुभएको, हामीले सिकेका पाठहरू, धेरै कुराहरू हामी हेर्छौँ। हुन त कतिजना मान्छेहरूको जीवनमा कहिल्यै चित्त नबुझ्ने, कहिल्यै सन्तुष्टि नहुने, जहिले पनि के भन्छ त्यसलाई भनेदेखि त्यो कहिले पनि त्यो भोक नमरेको जस्तो जीवन पनि देख्छौँ हामी। तर परमेश्वरबाट पाउने त्यो तृप्तता धार्मिकताको भोकबाट मात्रै आउँछ। धार्मिकताको लागि जो मान्छे तिर्खाउँछ नि, सांसारिक कुराको लागि तिर्खायो भने चाहिँ गनगने मान्छे मात्रै देखिन्छ। मान्छे त कहिले गरिब हुन्छ, कहिले धनी हुन्छ, त्यो एउटा छुट्टै कुरा हो। र मान्छेको मन चाहिँ गरिब र धनी चाहिँ उसको सोचबाट हुन्छ। अनि परमेश्वरको वचनमा यो कुरा क्लियर लेखाएको छ, तपाईँहरू सुन्नुहोस् राम्रोसँग। येशु प्रभुको वचन मत्ती 5 मा पहाडी उपदेशमा धार्मिकताको लागि तिर्खाउनेहरू चाहिँ तृप्त हुनेछन् भनेर लेखिएको छ। अब यहाँनिर आज तपाईँलाई मैले के कुरा सिकाउन लागेको छु भने क्रिसमसको अवसरमा हामीले येशु प्रभु चाहिँ को हुनुहुन्थ्यो वास्तवमा, उहाँ किन आउनुभयो, उहाँले के गर्न लाग्नुभयो, उहाँ कहाँबाट आउनुभयो, वास्तवमा यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। त्यही कारणले तपाईँलाई मैले यो एउटा पद पढ्छु भनेर भनेको थिएँ। एउटा मात्रै होइन, 2-3 पद तपाईँलाई म पढ्छु यहाँनिर। त्यो मत्ती 16 अध्यायमा छ, येशु प्रभु संसारमा हुनुहुँदाखेरि चेलाहरूसँगै हुँदाखेरि 16:13 तपाईँलाई म यहाँ सुनाउन चाहन्छु। कैसरिया फिलिपीको मुलुकमा आउनु भएपछि उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन्। मानिसको पुत्र भनेको चाहिँ येशु प्रभु। अनि मत्ती 16:14 के छ, तिनीहरूले भनेको चाहिँ ती चेलाहरू जतिलाई उहाँले सोध्नु भएको थियो, तिनीहरूले जवाब दिए, कसैले बत्तिस्मा दिने योहन्ना, कसैले एलिया, कसैले एर्मिया, अगमवक्ता मध्ये वा अगमवक्ता मध्ये कुनै एकजना हुन् भनी भन्छन्। अनि त्यो उत्तर चाहिँ उनीहरूले त्यो सुनेको आधारमा, विचार गरेको आधारमा भनिराखेको थिए। अब खासमा त येशु प्रभु, सायद येशु प्रभुलाई हरेक चेलाहरूको हृदयमा येशु प्रभुको बारेमा के सोध्छ त्यो सबै थाहा थियो। अनि मलाई जहाँसम्म लाग्छ कतिजनालाई पक्का पनि थाहा थिएन येशु प्रभु चाहिँ साँच्चै नै परमेश्वर हुनुहुन्छ, सबै कुराको मालिक, अल्फा र ओमेगा, अनि जुनसुकै कुरामा पनि पहिलो शब्द उहाँ बोल्न सक्नुहुन्छ, अन्तिम शब्द पनि उहाँबाट आउँछ। अनि त्यस्तो परमेश्वर जसलाई प्रभु भनेर, मुक्तिदाता भनेर हाम्रो हृदयमा बास गर्ने, हामी सँगसँगै हामीले आफ्नो जीवन सुम्पिन्छौँ, तर हामीले कहिलेकाहीँ जीवन जिउँदाखेरि चाहिँ त्यसलाई कति पनि ध्यान दिँदैनौँ, होइन? हो, यो कुरो हामीलाई अलिकति विचार गर्नुपर्छ। यो चेलाहरूको जीवनको बारेमा कुरा गर्दै गर्दा अब यहाँ 15 पदमा येशु प्रभुले तुरुन्तै के गर्नुहुन्छ, त्यो त्यसको फोकस भन्छ कि ध्यान चाहिँ अब एकदम त्यहीँनिर ल्याउनुहुन्छ। पहिला त के गर्नुभएको थियो, मान्छेहरूले मलाई के भन्छन् अथवा मानिसको पुत्रलाई के भन्छन्, अहिले चाहिँ उहाँले के भन्नुहुन्छ, मत्ती 16:15 तिनीहरूलाई सोध्नुभयो, तिमीहरू के भन्छौ, म को हुँ? अनि त्यो प्रश्नको उत्तरमा मत्ती 16:16 तुरुन्तै सिमोन पत्रुसले चाहिँ जवाब दिन्छन्, तपाईँ ख्रिस्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। अनि वास्तवमा यो पत्रुसले जुन उत्तर दिन्छ सबै मान्छे चकित हुने विषय थियो। अनि हामी यहाँनिर परमेश्वरको वचनमा येशु प्रभुको त्यसपछिको कुरामा पत्रुसको अगाडि येशु प्रभु खडा हुनुहुन्छ अनि यो प्रश्न सोध्दै हुनुहुन्छ, अनि पत्रुसले यो जवाब दिन्छ। अनि तुरुन्तै 16:17 येशुले पत्रुसको जवाफमा यस्तो कुरा भन्नुहुन्छ, येशुले तिनलाई भन्नुभयो, योनाको छोरो सिमोन, तिमी धन्य हौ, किनभने जुन कुरो पत्रुसले भनेको थियो ठ्याक्कै जे सत्य हो त्यही कुरा बोलेका थिए। अनि यहाँनिर हामी अलिकति फोकस गर्नुहोस् तपाईँको आफ्नो बारेमा पनि यसको बिचमा है, किन हामी यो वचन हेर्दै गरेको छौँ त्यहाँ भएको घटना, तर त्यसको सन्दर्भ लगेर तपाईँ र मेरो जीवनमा पनि येशु प्रभु आज व्यक्तिगत रूपमा सम्बन्धमा हुनुहुन्छ त्यो कुरालाई हामी ध्यान दिइराख्छौँ। अनि यहाँनिर उहाँले भन्नुहुन्छ धन्य हो, किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। पत्रुसले जुन कुरो भन्छ, के भन्छ पत्रुसले, तपाईँ ख्रिस्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। ख्रिस्ट जीवित परमेश्वरको पुत्र, परमेश्वरको छोरा भनेको चाहिँ परमेश्वरीय कुरा हो, एउटा पहिलो कुरा हो। दोस्रो कुरा, ख्रिस्ट भनेको चाहिँ मसीह, पुरानो नियममा एउटा उद्धारकर्ता, एउटा बलिदान हुन अलग गरिएको व्यक्ति, त्यो एकदमै महत्त्वपूर्ण कुरा जो 100 वर्षदेखि मानिसहरूले पर्खिराखेका कुरा थियो, होइन? अनि त्यसपछि येशु प्रभुले तिनलाई यो कुरा भन्नुहुन्छ, तिमीले जुन चाहिँ कुरा भनिराखेका छौ यो त तिम्रो आफ्नो बुद्धिले भन्या होइन, त्यो कुरो हामी यहाँनिर देख्दछौँ। त्यसपछि फेरि बाँकी येशु प्रभुले के भन्नुहुन्छ त, म तिमीहरूलाई भन्दछु कि तिमी पत्रुस हौ, म यो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैन। यहाँनिर तिमी चट्टान हौ, अनि त्यतिखेर सिमोन उसको नाम थियो, त्यसपछि उनलाई पत्रुस भनेर, पत्रुस भनेको चाहिँ पत्थर, चट्टान भनेर चाहिँ नामकरण गर्नुहुन्छ। तर अब कतिजना मान्छेहरूले यो विषयलाई के भन्छ भने, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु भन्ने कुरामा पत्रुसमाथि भनेर, अनि पत्रुसलाई चाहिँ मण्डलीको अगुवा भनेर यस्तो खालको इन्टरप्रिटेसन गर्नेछ। त्यही कारणले सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँ र मैले आज बुझ्नुपर्ने कुरा के छ भने नि, तपाईँ र मेरो हातमा जो बाइबल छ, अनि हाम्रो वरिपरि धेरै चर्च र पास्टर र प्रचारक, अनि आज त तपाईँको हातमा जोसँग स्मार्टफोन हुन्छ नि, तपाईँको हातमा पनि प्रशस्त प्रचारकहरू छन्। त्यसकारणले ती मानिसहरूले जे कुरो भनिराखेका हुन्छन् नि, त्यो कहाँबाट आयो, के कुरा हो, अनि कुन चाहिँ कुरालाई के भन्दैछन्, त्यसमा तपाईँलाई यहाँनिर यो चट्टान जहाँनिर चाहिँ येशु प्रभुले आफ्नो मण्डली स्थापना गर्छु भन्नुभएको छ नि, यो पत्रुस नभएर पत्रुसले भनेको, यहाँनिर पत्रुसको जवाफमा पत्रुसले के भन्थे, ख्रिस्ट, तपाईँ ख्रिस्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। त्यो येशु ख्रिस्ट जो परमेश्वरको पुत्र हुनुहुन्छ, त्यो चट्टानमा म मेरो मण्डली स्थापना गर्नेछु, यो येशु प्रभुले भन्नुभएको। किनभने मण्डलीको जग चाहिँ त्यो चट्टान, जो कुनै ढुङ्गा, पत्रुसले पनि पछि पत्रुसले पहिलो पत्रुसमा पनि यो कुरा भन्छन्, होइन, जीवित पत्थर। हामी सबै पनि पत्थर भन्छौँ, किन पत्रुस पनि पत्थर, तर मुख्य पत्थर चाहिँ येशु प्रभु हुनुहुन्छ, उहाँको सम्बन्धले हामीलाई पनि पत्थरको रूपमा जीवित बनाउँछ। अनि उहाँको घर जो छ हामी पनि एउटा इँटा भएर त्यहाँ बनिन जान्छौँ। क्रिस्चियन विश्वास भनेको जग चाहिँ येशु प्रभुमा छ। त्यही कारण तपाईँलाई आज मैले सबभन्दा मुख्य विषय के भन्न लागेको छु भने यहाँनिर पत्रुसलाई गरेको प्रश्न होइन, यहाँनिर चेलाहरूलाई गरिएको प्रश्न जुन छ नि हामी सबैको लागि हो। आज तपाईँको दिमागमा, तपाईँको सोचमा, तपाईँको हृदयमा, तपाईँको जीवनमा यो एउटा प्रश्न म घुसाउन चाहन्छु, विचार यो दिन चाहन्छु। तपाईँ जोसुकै हुनुहोस्, तपाईँको जीवन जस्तो सुकै होस्, जोसुकै भन्दाखेरि अब कसरी भन्ने, आर्थिक स्थितिले, सामाजिक स्थितिले, शारीरिक स्थितिले, हरेक किसिमले हामी फरक फरक जस्तो विचार गर्छौँ। कोही कोही मान्छेले आफैलाई शक्तिशाली एकदमै विद्वान सोच्छ, कोही मान्छेले गरिब एकदमै कमजोर सोच्छ। हाम्रो आफ्नो आफ्नो अवस्था छ। तर तपाईँलाई म एउटा कुरो, चाहे जोसुकै हामी संसारको नजरबाट जुनसुकै स्थानको कुरा गरौँ, मुख्य कुरा तपाईँ र मेरो हृदयमा जो प्रभु बस्नुहुन्छ, त्यो प्रभु चाहिँ को हुनुहुन्छ, कस्तो हुनुहुन्छ, यो कुरा पत्रुसले जस्तै तपाईँ ख्रिस्ट जीवित परमेश्वरको पुत्र होइन, अर्को ठाउँमा थोमसले के भन्छन्, तपाईँ परमेश्वरको पुत्र येशु ख्रिस्ट प्रभु हुनुहुन्छ, तपाईँ परमेश्वर हुनुहुन्छ, त्यो कुरा थोमसले उत्तर दिँदाखेरि त्यहाँ भनेको छ होइन। तपाईँलाई थाहा छ है, जब थोमसले येशु प्रभुलाई चाहिँ म त विश्वास गर्दिनँ भन्छ नि, उहाँको पुनरुत्थानपछि जब उहाँको चोटहरू म छाम्छु, उहाँको भालाको कुराहरू, हातको त्यो सबै छाम्छु अनि मात्रै म विश्वास गर्छु, डाउटिङ थोमस त्यहीँबाट नाम, थोमस चाहिँ शङ्का गर्ने थोमस भन्छ। र जब येशु प्रभु त्यसको अगाडि देखा पर्नुहुन्छ, उसले तपाईँ परमेश्वर प्रभु ख्रिस्ट हुनुहुन्छ भनेर उनले चाहिँ त्यहाँनिर मानिलिँदैछन्। त्यस कारणले आजको विषय सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँलाई यही कुरा सम्झाउन खोजिराखेको छु कि वास्तवमा गब्रियलले मरियमसँग कुरा गर्दै गर्दा येशु ख्रिस्टको बारेमा धेरैवटा कुरा भनेका थिए, अनि त्यही कुराको बारेमा तपाईँलाई सयौँ वर्ष अगाडि यसैयाद्वारा परमेश्वर बोल्नु भएको थियो। अनि तपाईँलाई त्यो पद म पढ्न चाहन्छु भने धेरैचोटि तपाईँले यो पदलाई त्यति ध्यान दिँदैन होला, तर त्यो त्यही येशु जो तपाईँ र मैले आज प्रभु भनेर हृदयमा ग्रहण गरेका छौँ र उहाँलाई, उहाँ हामीमा बस्नुहुन्छ। वास्तवमा यो कुरो अर्को महत्त्वपूर्ण छ, कतिजना मान्छेहरूको जीवन जो छ, त्यो जीवन जुन प्रकारको क्रियाकलाप छ, जुन प्रकारको सोच विचार छ, योजना छ, सम्बन्ध छ, बोली वार्ताप छ, त्यस्तो देखिन्छ कि उनीहरूले उनीहरूको हृदयमा बसेको प्रभुलाई चिनेको छैन। किनभने त्यो परमेश्वर जो हाम्रो हृदयमा बस्नुहुन्छ, तपाईँले चिन्नुभयो भने तपाईँको जिउने कुरा धेरै फरक हुन्छ, तपाईँको बोल्ने कुरा फरक हुन्छ, तपाईँको गर्ने कुरा फरक हुन्छ। कसैले पनि तपाईँको अगाडि उभिएर मण्डलीमा किन ढिलो भयो भनेर सूचना दिइराख्नु पर्दैन, किनभने तपाईँले मण्डलीमा कसैको लागि आउनुहुन्न, सुसमाचार प्रचार गर्नुपर्छ। हामीले महिनामा, अथवा डिएल मुडी भन्ने एकजना सिकागोमा थिए, परमेश्वरले प्रयोग गर्नुभएको व्यक्ति, उनको चाहिँ यस्तो प्रार्थना थियो अरे कि हरेक दिन एउटा मान्छेलाई सुसमाचार नसुनाइकन नसुत्ने। तपाईँलाई धेरै व्यक्तिको बारेमा यस्तो भन्न सक्छु, अब त्यो खालि अर्काको नाम मात्रै भन्ने कुरा भन्दा पनि तपाईँलाई मेरो आफ्नै बारेमा म भन्न चाहन्छु, म त्यस्तो व्यक्ति हुन चाहन्छु, मैले धेरैलाई यसुमा सुनाउन सकौँ, विश्वासमा ल्याउन सकौँ। आज पनि म त्यो प्रयासमा छु, निरन्तर मान्छेलाई इन्करेज भनेको चाहिँ मण्डली जाने कुरामा, परमेश्वरको बारेमा बुझ्ने कुरामा, परमेश्वरको बारेमा सोच्ने कुरामा। कतिचोटि मान्छेहरूले के विचार गर्छ भने नि, संसारको मान्छेहरूसँग पनि नचिडिनी, संसारको सम्बन्ध पनि नबिगार्ने, किनभने हाम्रो आफ्नो आदरपूर्ण मान्छेहरू, ठुलाबडाहरू, इष्टमित्रहरू ख्रिस्चियन होइनन्, कोही हिन्दू छन्, कोही अर्को छन्, तर म ख्रिस्चियन छु, तर उनीहरूको अगाडि हामी उनीहरूलाई पनि उत्तिकै इज्जत इज्जत दिनुपर्ला, तर उनीहरूले मूर्ति पूजा गर्छन्, त्यो कुरो तपाईँलाई थाहा हुनुपर्छ। उनीहरूको अगाडि तपाईँले ख्रिस्टलाई कहाँ राख्नु भएको छ, यो एकदमै जरुरी कुरा हो। तपाईँले ख्रिस्टलाई उचाल्नुहुन्छ कि हुन्न, यो एकदम ठुलो टेस्ट हो, तपाईँ मेरो जीवनमा एकदम ठुलो टेस्ट हो। तपाईँ पक्का ख्रिस्चियन हुनुहुन्छ भनेदेखि पटक पटक, पल पल, कदम कदम तपाईँ ख्रिस्टलाई उचाल्नुहुन्छ, तपाईँको अनुहार ख्रिस्टको ज्योतिले चम्किन्छ, किनभने तपाईँ भित्र येशु चम्किनु भएको छ, किनभने तपाईँ सत्यताको पछि लाग्नुहुन्छ, तपाईँ इमान्दार हुनुहुन्छ, तपाईँ मान्छेलाई प्रेम गर्नुहुन्छ, भड्काउनुहुन्न, शत्रुलाई पनि तपाईँ सुधार्न चाहनुहुन्छ। प्रियहरू, ख्रिस्टलाई चिन्ने व्यक्तिहरू फरक हुन्छन्, ख्रिस्ट जस्ता हुन्छन्। अनि त्यही व्यक्तिहरूले चाहिँ ख्रिस्टमा अर्को मान्छे ल्याउँछन्, उनीहरूले ल्याएको मान्छे पनि येसु जस्तो हुन्छ। जो मान्छेले येसुलाई चिनेको छैन उसले मान्छे ल्याउँदाखेरि त्यो मान्छे पनि ऊ जस्तै येसुलाई नचिन्ने हुन्छ। अब यहाँनिर येसुको बारेमा आज तपाईँलाई यही कुरा म भन्न कोसिस गरिरहेको छु। अनि झुट्टा शिक्षाहरू, झुट्टै शिक्षाको सबभन्दा ठुलो समस्या के? अब यहाँनिर एउटा झुट्टा शिक्षाको मण्डली, जो हामी मान्दैनौँ त्यो मण्डलीलाई, त्यो चाहिँ मोर्मन भन्छ, जेहोवाज विटनेस भन्छ, त्यस्तै कतिवटा नामहरू छन्। उनीहरूसँग तपाईँलाई कहिलेकाहीँ यो मोर्मन भन्ने चाहिँ के हुन्छ, ढोका ढकढकाएर आउँछ, यहाँतिर त आउँछ। अर्को एउटा पनि हुन्छ, जेहोवा उठेस पनि विटनेस पनि आउँछ, ए छुट्टै किताब लिएर कस्तो सिपालु कुरा गर्नुहुन्छ, कहिलेकाहीँ केटी केटी भएर आउँछ अनि दुनियाँभरको कुरा गर्छ। किनभने उनीहरूलाई यस्तो सिकाएको हुन्छ कि उनीहरूको धार्मिकता, उनीहरूले अलिअलि चाहिँ उनीहरूले काममा विश्वास गर्छ, उनीहरूले परमेश्वरको आशिष पाउन चाहिँ उनीहरूले यतिजनालाई सुनाउनु पर्छ, यति वर्ष सेवा गर्नुपर्छ भन्ने हुन्छ क्या। त तपाईँहरू मैले येसुको बारेमा सुनाउने त हामीले धर्म कमाउनु होइन नि त, हामी त नयाँ मान्छे भएर पो त, हाम्रो प्रभु चाहिँ येसु हुनुहुन्छ, जो जीवित हुनुहुन्छ, तपाईँहरू ममा हुनुहुन्छ, उहाँको बारेमा अरूलाई भन्ने कुरा हामी उहाँको महिमाको लागि गर्छौँ, कुनै अरू कारण हुँदैन, कुनै स्वार्थ। जब मान्छेले स्वार्थ, व्यक्तिगत, यही संसारिक कुराको लागि केही कुरा गर्छ नि, उसको कुराले केही प्रभाव पार्दैन प्रियहरू, यो नै सबभन्दा। त्यस कारण त्यो नहुनलाई चाहिँ येसु वास्तवमा को हुनुहुन्थ्यो त्यही रूपमा तपाईँ र मैले चिन्नुपर्छ। उहाँ परमेश्वर येसु ख्रिस्ट मुक्तिदाता हुनुहुन्थ्यो, अल्फा र ओमेगा, सबै ब्रह्माण्डका सृष्टिकर्ता हुनुहुन्थ्यो। किनभने हाम्रो निम्ति एकजना, मैले के पढ्दैछु, यसैया 9:6-7 यो कुरा 700 वर्ष चान्चुन अगाडि भविष्यवक्ताद्वारा परमेश्वर आफै बोल्नु भएको थियो येसु प्रभुको बारेमा। अनि किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुन्छ। यो शासन उहाँको काँधमा भनेको के, उहाँ राज्य गर्ने राजा हुनुहुन्छ। येसु प्रभुले प्रचार सुरु गर्दा के गर्नुभयो, परमेश्वरको राज्य नजिक आएको छ, पश्चाताप गर, हामी परमेश्वरको राज्यमा आउँछौँ। थाहा छ किन? येसु चाहिँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ। तपाईँले येसुलाई राजाहरूका राजाको रूपमा चिन्नुहुन्छ त, चिन्नुभयो भने तपाईँले उहाँलाई राजा मान्नुहुन्छ। हरपटक हरपटक, चाहे जेसुकै मूल्य चुकाउनु पर्छ, जुन बेलामा आफ्नो स्वार्थ पुरा गर्नुपर्छ, मान्छेलाई खुसी बनाउनु पर्छ, येसुलाई केही मतलब नराख्ने मान्छे, त्यस्तो मान्छेले येसुलाई मानेको हुँदैन प्रियहरू। यो कुरोमा तपाईँ सिरियस हुनुपर्छ। हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनुहुन्छ, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, येसु प्रभुको बारेमा शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइने छ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिले हुने छैन। दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान परमप्रभुको जोसले यो गर्नुहुनेछ। यो सबै काम येसु प्रभुले यहाँ परमेश्वरको वचनमा भनेको, जुन येसुले गर्ने कुरा, परमेश्वरको राज्यको स्थापित र त्यहाँ शासन, येसुको शासन भनेको चाहिँ पाप हुँदैन, स्वार्थ हुँदैन, घमण्ड हुँदैन, त्यहाँ गनाउने कुरा हुँदैन, त्यहाँ अन्धकारको कुरा हुँदैन, त्यहाँ शैतानी कुरा हुँदैन, त्यहाँ व्यभिचारी कुरा हुँदैन, त्यहाँ कुनै लोभका कुरा हुँदैन, डाहाका कुरा हुँदैन। जति पनि शैतानले प्रभाव पारेर आएको स्वभाव पापबाट आउँछ। जब आदम र हवाले पाप गर्यो, मानिसमा शैतानको स्वभाव आएको छ, मान्छे पाप स्वभावमा जन्मिन्छ। अनि त्यो पाप स्वभावबाट हामी कसरी छुटकारा पाएर परमेश्वरको राज्यमा एउटा नयाँ व्यक्तिको रूपमा परमेश्वरमा जिउन सक्छौँ? अब यो कुरा तपाईँले महत्त्वपूर्ण रूपमा सम्झनुहोस्। हामी, तपाईँ र म, एक एकजना, हामी कोही कोहीको विचारमा हामी सबभन्दा बढी पापी छौँ, कोही कोहीको विचारमा हामी एकदम नपापी छौँ, तर परमेश्वरको दृष्टिमा सबै पापी छ, र जतिसुकै ठुलो पापी पनि परमेश्वरले क्षमा दिन सक्नुहुन्छ। त्यसकारण तपाईँलाई म के भन्छु, त्यो सबै कुराबाट परमेश्वरको राज्यमा, उहाँको महिमामा, उहाँले चाहनुभएको जस्तो नयाँ जीवनमा जिउने, जसलाई हामी क्रिस्चियन भन्छौँ, उहाँले कसरी गर्नुहुन्छ, अनि त्यो कुराको महत्त्वपूर्ण जग आधार हामीले तपाईँलाई मैले भनेको थिएँ नि के अरे मत्ती 5 अध्यायमा येशु प्रभुले 2 किसिम 7 अध्यायमा दुई दुई किसिमको जगको बारेमा कुरा गरिएको थियो। मत्ती 7मा त्यहाँ 2 किसिमको जगको बारेमा कुरा गरेको थियो। परमेश्वरको राज्यको कुरा गर्दै गर्दाखेरि 2 किसिमको जग अनि त्यो 2 किसिमको जग चाहिँ कहाँनिर छ भने अब पहिला कुरा चाहिँ यहाँनिर छ नि 21 पदमा 7को मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्, स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। अब यो वाक्यलाई तपाईँले यो हरेक व्यक्तिको निम्ति यो गहिरिएर सोच्ने वाक्य हो, मेरो लागि पनि हो, किनभने हामीले उहाँलाई प्रभु 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 मात्रै भनेर हुँदैन, हामीमा पिताको इच्छा पालन भएको हुनुपर्छ, पिताको इच्छा 100% पालन भएको हुनुपर्छ। त्यही कुरो नै फरक छ। तपाईँले येशूलाई प्रभु परमेश्वरको रूपमा चिन्नुभयो भने तपाईँको जीवनमा परमेश्वरको इच्छाभन्दा बाहिरी काम के पनि हुँदैन। तपाईँले कहिले पनि काहीँ पनि केही कुरा बोल्नुहुन्न जुन कुराले तपाईँको आफ्नो महिमा तपाईँ ल्याउन खोज्नु भएको छ, कुनै अरू व्यक्तिलाई खुसी बनाउनु खोज्नु भएको छ, कुनै अर्को कुरा गर्दै हुनुहुन्छ, तपाईँले त केवल परमेश्वरलाई उचाल्नुहुन्छ, महिमा दिनुहुन्छ। तपाईँ आफू परमेश्वरको निम्ति एउटा नम्र समर्पित व्यक्ति हुनुहुन्छ, त्यो कुरो एकदम महत्त्वपूर्ण छ। त्यसैले यहाँनिर त्यही कारणले म तपाईँलाई भन्छु, जसरी पत्रुसले जवाब दिएका छन् तपाईँ र मेरो प्रभु को हुनुहुन्छ, होला हामीले ग्रहण त गरिसक्यौँ, प्रभु प्रभु भन्ने यहाँ छ नि होइन। अनि यहाँनिर छ त्यो दिन धेरैले मलाई भन्नेछन् प्रभु प्रभु के तपाईँले हामीले तपाईँको नाउँमा अगमबाणी बोलेनौँ, हामीले बत्तिसमा लिएनौँ, हामीले चर्चमा गएनौँ, हामीले यान गरेनौँ त्यान गरेनौँ, सबै कुरा हुन्छ। त्यो सबै कुराले मान्छेलाई येशूको प्रभुत्व मुनि उहाँको चेला उहाँको के भन्छ उहाँको छोराछोरी बनाउँदैन। अनि तर यहाँ के भन्नुहुन्छ, तपाईँको नाउँमा भूतहरू धपाएनौ तर तपाईँको नाउँमा अनेक शक्तिशाली काम गरेनौ र अनि म तिमीहरूलाई सफासँग भन्नेछु मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन, ए अधर्म काम गर्नेहरू हो मबाट दूर हो। त्यसकारण तपाईँलाई मैले अस्तिदेखि के भनिराखेको थिएँ यहाँनिर, हामी परमेश्वरमा जीवन पाएका हो साँचो क्रिस्चियन। अब यो मण्डलीको सम्बन्धमा कुरा गर्दा मण्डली चाहिँ मान्छेले बनाउँदैन, येशूप्रभुले भन्नुभयो म मेरो मण्डली स्थापित गर्नेछु, मण्डली मान्छेको हुँदैन, सिलास खड्काको हुँदैन, जतिसुकै वरिष्ठ पास्टर होस् सिलास खड्का केही मतलब छैन, सिलासको मण्डली हुँदैन, कसैको हुँदैन, येशु ख्रिस्टको हुन्छ। कुनै पनि जीवित मण्डली कुनै पनि व्यक्तिहरू नयाँ जन्म पाएको येशु, त्यसकारण मण्डलीमा फुटाउने काम जो गर्छ परमेश्वरको विरुद्ध हो। तपाईँलाई सिधै भन्छु आज पनि तपाईँ कोही मण्डलीमा एक्ले अर्काको कुरा काट्ने र विद्रोह ल्याउने कुरा गर्दै हुनुहुन्छ केही गर्नुहुन्छ भनेदेखि तपाईँको एक्सन परमेश्वरको विरुद्धमा हुन्छ, बुझ्नुहोस्। किनभने मण्डली परमेश्वरको हो, त्यसलाई बनाउने परमेश्वर हो, मण्डलीले सेवा गर्ने परमेश्वरको हो, यो कुरो येशु ख्रिस्टको शरीर हो मण्डली, यो कुरो कहिले पनि भुल्नु हुँदैन। त्यसकारणले यहाँ क्रिस्चियन को हो जसले पिताको इच्छा गर्छ, पिताको इच्छा गर्नेले मण्डलीमा उन्नति ल्याउँछ, मानिसहरूलाई प्रेम गर्छ। मान्छेहरू पर्फेक्ट छैनन् नि, मान्छेहरू गलत गर्छन्, कोही कोही नबुझेर कोही कोही बुझेर, उनीहरूलाई के चाहिन्छ प्रेम चाहिन्छ, उनीहरूलाई सम्झाउनु पर्छ, उनीहरूलाई बाइबलमा लेखेको छ नि हामीले जब उनीहरूलाई सम्झाउँछौँ नि सायद तिमोथीमा छ परमेश्वरले उनीहरूलाई पश्चातापको वरदान दिनुहुन्छ, उसलाई फर्किने मन दिनुहुन्छ, त्यस्तो लेखा छ। हामीले जो मान्छे गलत गर्छन् तिनीहरूलाई पनि सम्झाउन सिक्नुपर्छ ताकि उनीहरूले पश्चातापको वरदान पाउन् र परमेश्वरमा फर्किउन्। पढ्नु भएको छ तपाईँले त्यो पद तिमोथीमा पढ्नुहोस्। त्यसैले अर्को एउटा कुरा छ यहाँनिर, हामी कसरी क्रिस्चियन हुने भन्ने कुराको बारेमा जग। त्यसैले तपाईँलाई मैले अघि के भने पत्रुसले जुन उत्तर दियो येशू प्रभुलाई कि तिमीहरूले मलाई के भन्दछौ, त्यही प्रश्न तपाईँ र मैले हरेक दिन हरेक क्षण हाम्रो आफ्नो जीवनमा सोध्नुपर्छ। येशू प्रभुलाई हामीले कस्तो खालको प्रभु बनाएको छौँ, कस्तो खालको प्रभु? मैले सायद धेरैचोटि दोहोऱ्याएँ होला यहाँबाट, जुन बेलामा येशू प्रभु कस्तो खालको प्रभु भन्ने कुरा मेरो मुखबाट आउँछ 1919 के भन्छ 1919 1999 होइन नेपालीमा 1999 को सेप्टेम्बरमा म बेलायतमा एउटा कन्फ्रेन्समा गएको थिएँ लन्डनमा, अनि त्यहाँ चाहिँ येशु प्रभुको लोर्डसिप अफ क्राइस्ट, येशु प्रभुको प्रभुत्वको बारेमा जोन स्टट भन्ने जुन चाहिँ एकदमै विद्वान मान्छे हुन्, उनको धेरै किताबहरू छ, तपाईँले धेरै नाम सुन्नुहुन्छ, उनले चाहिँ प्रचार गरिरहेको थिए अनि क्राइस्ट मान्छेहरूले कस्तो बनाउँछ भनेर, अनि उसले त्यो अहिले पनि म कहिल्यै बिर्सिन्न, धेरै मान्छेहरूको येशु चाहिँ त्यो सिँगान पुस्ने रुमाल जस्तो हो, जतिखेर चाहिन्छ त्यतिखेर हातमा हुन्छ, नत्र भने देख्दा पनि देख्दैन, खल्तीमा भित्र, त्यस्तो त ख्रिस्ट होइन नि त। त्यही कारणले जुन बेलामा तपाईँको ख्रिस चाहिँ उहाँ जो हुनुहुन्छ त्योभन्दा कम हुनुहुन्छ नि, त्यो साँचो ख्रिस होइन। त्यस कारणले के भनिन्छ भने नि, हामी ख्रिसको बारेमा गलत सोच्छौँ भने हामीले पूर्ण रूपमा हामी गलत ठाउँमा हुन्छौँ, यो कुरा हो। अङ्ग्रेजीमा भन्दाखेरि इफ वी आर रङ एबाउट क्राइस्ट, वी आर रङ एबाउट गड, वी आर रङ एबाउट इटर्नल लाइफ, वी आर रङ एबाउट एभ्रिथिङ, हामी सबै कुराको बारेमा गलत हुन्छौँ। जुन बेलामा तपाईँहरू मेरो प्रभु चाहिँ सही प्रभु हुनुहुन्न, हाम्रो जीवन जिउने कुरा सही हुँदैन, हामीले मान्छेहरूसँग बोल्ने कुरा सही हुँदैन, हामीले कुन बेलामा के भन्ने कुरा सही हुँदैन, हामीले कहिले पनि आफैलाई पवित्र आत्माको फलद्वारा नियन्त्रण गर्न सक्दैन। गलाती 5:22-23 के हो? हाम्रो एट्रिब्युट्स भन्छ, हाम्रो व्यवहारिक व्यवहारको हरेक व्यक्तिको व्यक्तिगत उसको स्वभावलाई कन्ट्रोल गर्ने फल हो। जब त्यो पवित्र आत्माको फल हुन्छ नि, मान्छेले बोल्ने कुरा मात्रै बोल्छ, बोल्दाखेरि कसैलाई खुसी कसैलाई बेखुसी बनाउनु खोज्दैन, मौका पाएको बेलामा चौका हान्दैन, उसले बोल्दाखेरि घमण्ड देखाउँदैन, कसैलाई तल पार्दैन कसैलाई माथि पार्दैन, ऊ त विनम्र परमेश्वरको इच्छा गर्छ। त्यो फल प्रेम, शान्ति, धीरज, भलाइ, प्रेम, आनन्द, शान्ति, धीरज, भलाइ, विश्वस्तता, संयम, 9 फलहरू छन् त्यहाँ, होइन? त्यो हरेक व्यक्तिमा आउने फल हो त्यो। तपाईँले त्यस्तो धीरज मान्छे देख्नु भएको छ? तपाईँले मलाई सोध्नुहोस् न, मैले चाहिँ कस्तो क्रिस्चियन देखेको छु भने नि, सानो एउटा कुरा उसको चित्त बुझ्ने भन्दा बाहिर पऱ्यो भने एकदमै क्रोधले ब्रस्ट हुन्छ, ब्रस्ट, अनि यस्तो यस्तो कुरा गर्न थाल्छ कि त्यो क्रिस्चियनले त होइन, अक्रिस्चियनले पनि गर्दैन। र बाइबलमा के लेखेको थाहा छ तपाईँलाई? तपाईँ सबैजना सुन्नुहोस्, यो रिस क्रोध पाप हो, परमेश्वरको विरुद्धमा हो। कुनै मान्छे परमेश्वरमा छ भने त्यो क्रोधलाई त उसले त्याग्या हुन्छ। बाइबलमा पढ्नुहोस् न तपाईँले, हामी आफैलाई क्रिस्चियन भन्छौँ, रिस गर्छौँ, झगडा गर्छौँ, मान्छेको विरोध गर्छौँ, मान्छेको कुरा काट्छौँ, जहिले पनि जहाँ पनि खालि अर्काको बारेमा बदनाम गरेर हिँड्छौँ। ए प्रियहरू, तपाईँको काम मेरो काम येशूलाई महिमा दिनु हो, अरू के पनि होइन। अब यहाँनिर तपाईँलाई आज मैले के सिकाउनु खोजिराखेको भन्ने कुरामा, क्रिस्चियन को हो भन्ने कुरा बुझ्दै गर्दाखेरि, क्रिस्चियन कसरी क्रिस्चियन हुनसक्छ, ऊ बलियो क्रिस्चियन हुने उसको जग चाहिँ कहाँ बसाल्नुपर्छ। त्यही कारण येशू प्रभु तपाईँ र मेरो सोचमा, परमेश्वरको वचनले येशू प्रभुको बारेमा के लेखेको छ त्यो कुरो हामीले बुझ्नु पर्यो। भनाइको मतलब, सत्य कुराको आधारमा वास्तवमा येशू को हुनुहुन्थ्यो। त्यसकारण कुनै पनि क्रिस्चियन विश्वास, हाम्रो क्रिस्चियन विश्वास सिद्धान्त अथवा क्रिस्चियनिटी अथवा हाम्रो विश्वास, हाम्रो जीवन, त्यो जग चाहिँ के हो? येशू प्रभु, परमेश्वरको वचन। जब त्यो ठिक हुँदैन नि, केही पनि कुरा ठिक हुँदैन। त्यही कारण तपाईँलाई म यो पढ्न चाहन्छु, येशू प्रभुकै मुखबाट भनेको कुरा, अनि त्यो पनि मत्ती 7:24। यसकारण जसले मेरो यी वचन सुन्छ र पालन गर्छ, म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो। यहाँ के छ? पालन गर्ने, वचन सुन्ने, पालन गर्ने। याकुबले भन्छन् नि, वचन सुनेर धोका खाने होइन तर पालन गर्ने हो। धोका दिएर आफैलाई के अरे त्यसलाई सुनेर पालन नगरेर आफैलाई धोका नदेऊ, याकुबले 1:22, होइन? यहाँनिर के भन्नुहुन्छ येशू प्रभुले? त्यो वचन सुनेर पालन गर्ने चाहिँ बुद्धिमान मान्छे हो, जसको चाहिँ चट्टानमाथि घर बनाएको जस्तो हो। अनि त्यो चट्टानमाथिको घर चाहिँ के हुन्छ? पानी पऱ्यो, बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बज्रियो र पनि त्यो घर चाहिँ ढलेन, किनकि त्यो चट्टानमाथि बसालिएको थियो। तपाईँ र मेरो विश्वास, यो एउटा उदाहरण हो, तपाईँ र मेरो विश्वासको जग हामी सही क्रिस्चियन, सही परमेश्वरको राज्यमा, सही परमेश्वरको आशिषमा, हामी परमेश्वरको निम्ति परिपक्व, परमेश्वरको इच्छा पुरा गर्ने व्यक्ति, उहाँको उद्देश्य पुरा गर्ने व्यक्ति त्यतिखेर हुन्छौँ जतिखेर तपाईँ मेरो जग येशु प्रभुमा बसालिन्छ, उहाँको वचनमा बसालिन्छ, हामी पूर्ण रूपमा उहाँलाई समर्पित गरेर उहाँको पालन गर्छौँ। मान्छे खुसी बनाउने, आफैलाई खुसी बनाउने, स्वार्थी अभिलाषाको पछि, घमण्डको पछि लाग्ने, सबै योजनाहरू आफूतिर खिच्ने, प्राय क्रिस्चियनहरू म त्यस्तो पनि देख्छु। उनीहरूले जहिले पनि मलाई के छ भनेर सोध्छ, त्यसकारण उनीहरूको मण्डली आउने कुरा चाहिँ किन उनीहरू लेचाउँछन् भने उनीहरूले खासै व्यक्तिगत रूपमा केही फाइदा पाउँदैन, आउन चाहिँ आउँछन्। कतिजना मान्छेहरू क्रिस्चियन हुन्छ किनभने स्वर्ग जानु मन लाग्छ, तर व्यक्तिगत फाइदा छैन, किनभने म धेरै मण्डली गयो, मैले धेरै मान्छे विश्वासमा ल्याएँ भने अर्कै पास्टरको नाम हुन्छ भने जस्तो गर्छ। होइन प्रियहरू, हरेक व्यक्ति मण्डलीको निम्ति परिश्रम गर्नुपर्छ, मण्डली बढाउने काम गर्नुपर्छ, कसैको नाम हुँदैन, येसुको नाम हुन्छ यदि त्यो सही मण्डली हो भने। अनि यहाँनिर येसु प्रभुले अर्को कुरा गर्नुहुन्छ, त्यो चट्टानमा बसालेको घर चाहिँ ढलेन, जसले 26 पदमा के छ, 7 अध्याय मत्तीमा भने, मेरा यी वचन सुनेर पनि पालन गर्दैन त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो, पानी परेर बाढी आयो अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र त्यो घर ढल्यो अनि त्यसको ठुलो विनाश भयो। त्यसकारणले के लेखेको छ, याकुबमा मैले अघि तपाईँलाई भन्दै थिएँ नि, याकुबको कुरा गर्दै गर्दा याकुब 1 अध्यायको 22मा के छ भने, वचन पालन गर्ने हो र सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ, वचन पालन गर्ने हो। तपाईँ र मैले जब वचन पालन गरेको हुँदैन, येशु प्रभुले भन्नुहुन्छ म तिमीहरूलाई कहिले चिन्दिनँ, तपाईँ र मैले येशुलाई चिनेको हो भने के हुने रहेछ, हामी वचन पालन गर्ने हुने रहेछौँ। बाइबलमा के लेखेको छ, येशु प्रभुकै वचन, उहाँको प्रार्थनामा युहन्ना 17:3 परमेश्वरलाई चिन्नु र उहाँले पठाउनु भएको येशु ख्रिस्टलाई चिन्नु चाहिँ अनन्त जीवन हो। जो मान्छेले येशुलाई चिन्छ उसको जीवन येशुको राज्यमा हुन्छ, येशुको अधिकारमा हुन्छ, येशुको शासनमा हुन्छ, येशुको आज्ञा पालनमा हुन्छ, उसको जीवनमा कति पनि संसारिक स्वार्थ र पापको कुराहरू हुँदैन। त्यसकारणले अब टाइमले दियो भनेदेखि केही कुराहरू म तपाईँलाई बताउन चाहन्छु, मसँग 15 मिनट बाँकी छ, आज अलिक ढिलो पाएँ मैले, त्यसकारणले तपाईँलाई मैले धेरै कुरा भन्न भ्याउँदिनँ, तैपनि म तपाईँलाई सरस्वती आजको विषय तपाईँलाई मैले येशु त्यो जग जो चाहिँ क्रिस्चियनहरूको जग, हाम्रो विश्वासको सबभन्दा कुनै ढुङ्गो, सबभन्दा त्यो जग चाहिँ बालुवामा होइन चट्टानमा हुनु पऱ्यो, त्यो जगको बारेमा चाहिँ के हो भन्दा ख्रिस्ट को हुनुहुन्छ, वास्तवमा बाइबलमा ख्रिस्टको बारेमा के लेखेको छ, उहाँ वास्तवमै के हुनुहुन्थ्यो, उहाँले के गर्नुभयो, उहाँ कहाँबाट आउनुभयो, के को निम्ति आउनुभयो, यो सबै कुरा चाहिँ बाइबलमा छ, त्यो सत्य तथ्यहरू हुन्। त्योभन्दा बाहेक येसुलाई चाहिँ येसु को हुनुहुन्छ भने नचिनिकन कोही पनि मान्छे जीवन पाउन सक्दैन, उसको जग चाहिँ सही ठाउँमा हुँदैन। त्यसकारण तपाईँलाई मैले ख्रिस्टको सर्वोच्चता, अर्को चाहिँ पर्याप्तता भन्छ, सफिसेन्सी भन्छ अङ्ग्रेजीमा, सुप्रेमेसी एन्ड सफिसेन्सी एन्ड सबर्निटी अफ क्राइस्ट, अब यो अङ्ग्रेजी शब्द, सुप्रेमेसी भनेको चाहिँ सर्वोच्च भनेको, उहाँभन्दा माथि कोही पनि छैन, पर्याप्तता भनेको चाहिँ सफिसेन्सी, येसुलाई पाएपछि बाँकी अब केही पनि आवश्यकता छैन, सबै कुरा आयो, जब येसु हुनुहुन्छ एभ्रिथिङ इज देयर। दोस्रो पोइन्ट, तेस्रो पोइन्ट सार्वभौमिक, त्यो चाहिँ के छ, सम्प्रभुता हुन्छ, त्यो सार्वभौमिक हुन्छ, उहाँभन्दा माथि कोही पनि छैन, सबै कुरा उहाँको अधीनमा छ। अघि हामीले यसै या 9 अध्यायमा 6 र 7मा पढेका पदहरूमा त्यो कुराहरू हामी देख्दछौँ। त्यसैले तपाईँलाई मैले यही कुराहरू, वास्तवमा तपाईँको अनन्तको गन्तव्य कहाँ हो भन्ने कुरा चाहिँ दुईटा प्रश्नमा आधारित छ, त्यो जगको सम्बन्धमा येशु को हुनुहुन्छ, पहिलो प्रश्न, तपाईँले येशु को हुनुहुन्छ भन्ने उत्तर जस्तो पत्रुसले दिए, तपाईँको उत्तर के हो, बाइबलमा छ त्यो, यो सबभन्दा हरेक व्यक्तिको लागि, अर्को मान्छेले दिने होइन, मैले दिने होइन तपाईँको उत्तर, पहिलो पोइन्ट। दोस्रो प्रश्न चाहिँ के, तपाईँ व्यक्तिगत रूपमा उहाँलाई चिन्नुहुन्छ, तपाईँको सम्बन्ध छ उहाँसँग, अनि यो दुईटा प्रश्नको बारेमा हरेक व्यक्ति, चाहे बुढो होस्, चाहे भर्खरको होस्, चाहे पढेको नपढेको, कमजोर बलियो जोसुकै होस्, हरेक व्यक्तिको निम्ति यो प्रश्नमा गहिरेर सोध्नु जरुरी छ। कुनै पनि व्यक्ति ख्रिस्टको हो भनेदेखि भन्ने कुरा चाहिँ ख्रिस्टको बारेमा उसलाई सही कुराहरू थाहा हुन्छ। अनि ख्रिस्ट उसँग जब कुनै पनि व्यक्तिको ख्रिस्टसँग व्यक्तिगत सम्बन्ध सही हुन्छ तब मात्र कुनै पनि व्यक्तिको सम्बन्ध परमेश्वरसँग सही हुन्छ, नत्र जब ख्रिस्टको बारेमा सही सोचाइ छैन, चिन्या छैन, परमेश्वरलाई चिन्या छैन, मुखले भनेर भएन। मैले भन्छु नि कहिलेकाहीँ कतिजना मान्छेहरू चाहिँ अङ्ग्रेजी शब्द प्रोफेसिङ क्रिस्चियन प्र्याक्टिसिङ एथिस्ट, एक्चुअली तपाईँहरू इङ्ग्लिस बुझ्नेहरूले विचार गर्नुहोस् तपाईँको जीवनमा, तपाईँ जवान हुनुहुन्छ, कहिलेकाहीँ मान्छेहरू के छन् भने म चाहिँ अरूभन्दा एक्स्ट्रा छु, म एकदम ठिक छु भन्ने आफ्नो बारेमा सोच्छन्। तर रियालिटी उनीहरूमा धेरै सर्टकमिङ हुनसक्छ, उनीहरूले कहिल्यै येशूलाई आफ्नो हृदय राज्य गर्न नदिया हुनसक्छ। इट्स सिरियस। त्यस्तो छ भने के हुन्छ थाहा छ? यु मिस इट, एभ्रिथिङ विल बी गन। एउटै बाटो छ येशूलाई हाम्रो जीवनमा प्रभु हुन दिनै पर्छ, अर्को कुनै बाटो छैन। हामी पक्का जान्दछौँ येशू को हुनुहुन्छ या हामी येशूलाई उहाँ को हुनुहुन्छ भन्ने कुरामा प्रष्ट बुझेका छौँ भने मात्र हामी परमेश्वरको इच्छा अनुसार उहाँमा जीवन पाएका हुन्छौँ, अथवा येशूलाई व्यक्तिगत हिसाबले चिनेका छौँ वा व्यक्तिगत हिसाबले चिनेको दाबी मात्रै गरिराखेका छौँ। यो जाँच्ने कुरा हरेक व्यक्तिको, त्यस विषयमा हामीले विचार गर्नुपर्छ। धेरै मानिसहरू ख्रिस्टलाई विश्वास गरेको, उहाँलाई ग्रहण गरेको, उनीहरू ख्रिस्चियन भएको, उनीहरूले ख्रिस्चियन सेवकाई गर्ने गरेको दाबी गर्छन्, उनीहरूले येशूलाई चिनेको भन्ने गरेको हामी देख्दछौँ। तर उनीहरूको जीवनमा येशूको स्थान कहाँ छ? उहाँको वचनको स्थान कहाँ छ? संसार र येशूको राज्यको बिचमा के भिन्नता छ उनीहरूको जीवनमा? यहाँबाट थाहा हुन्छ। अनि अस्ति तपाईँलाई मैले भनेको थिएँ नि, पहिलो के अरे दोस्रो कोरिन्थी 13 अध्याय, के अरे 13 अध्यायको 5 पद, म घरिघरि पढ्नु मन लाग्छ त्यो पद, किनभने त्यो पदले हामी सबैलाई जाँच्नलाई भन्दछ, तिमीहरू विश्वासमा दरिला छौ कि छैनौ भने आफैले आफैलाई जाँचेर हेर, आफैलाई जाँच, जाँचमा असफल भएनौ भने येशू ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने। हामीले हरेकले जाँच्नुपर्छ, पास्टरै होस् जाँच्नुपर्छ, त्यो कुरो महत्त्वपूर्ण छ। त्यसैले उहाँलाई ग्रहण गरेर मात्र पुगेन, उहाँको जीवनमा, हाम्रो जीवनमा उहाँको स्थान कहाँ छ? होइन भने त्यही प्रभु प्रभु भन्ने व्यक्ति जस्तो, होइन बाल्लोमा घर बनाउने जस्तो, जबसम्म उनीहरूले ख्रिस्टलाई उहाँ वास्तवमा को हुनुहुन्छ भन्ने कुरा व्यक्तिगत रूपमा चिन्दैनन्, उनीहरूले उनीहरूको जीवनमा उहाँलाई पहिलो स्थानमा राखेको हुँदैन। अनि येशूलाई जबसम्म हामीले पहिलो स्थानमा राख्दैनौँ, अरू सबै कुरा आफ्नो ठाउँमा हुन सक्दैन, अनि त्यो येशूलाई चिनेको ठहरदैन। यो कुरा तपाईँले विचार गर्नुहोस्। धेरैले उनीहरूको जस्तो कतिजना मान्छेहरूले के गर्छ, रुपियाँ पैसाको सम्बन्धमा, अर्को कुराको सम्बन्धमा जे इच्छा लाग्यो त्यही गरेर आउँछ, सबै कुरा गडबड हुन्छ, अनि उनीहरू विचार गर्छ म त ठिक छु। नो, तपाईँलाई एप्रुभल येशूबाट आउनु पऱ्यो, अरू कसैबाट होइन। तपाईँको आफ्नै एप्रुभल त कामै लाग्दैन। त्यसकारणले आफ्नै चाहना पुरा गरेर हिँड्ने व्यक्तिमा येशूको कुरा नहुन सक्छ। उनीहरूले बनाउँछन् यस्तो ख्रिस्ट, साँचो ख्रिस्ट हुन सक्दैन उनीहरूको जीवनमा। कतिचोटि मैले अघि सुरुमा भने नि, जोन स्टर्टले भनेको जस्तो, कतिजना मान्छेको प्रभु चाहिँ पकेट रुमाल जस्तो मात्रै छ, होइन? जुन बेलामा उनीहरूले गलत काम गर्नुपर्छ त्यो गरिहाल्छ, फेरि झुट्टा पनि बोलिहाल्छ, नचाहे काम पनि गरिहाल्छ, धेरै ठाउँमा झुट्टा गवाही दिइरह हुन्छ। त्यतिखेर उसले येशूलाई कहाँ राख्छ? पकेटमा पनि राख्दैन, घरमै एउटा कोठामा छोडेर आउँछ, किनभने येशूको अगाडि त उसले बोल्न सक्दैन नि, किनभने येशू त प्रभु हुनुहुन्छ नि। पवित्र आत्मा तपाईँ र ममा हुनुहुन्छ भने पवित्र आत्मालाई सन्ताप हुन्छ नि, जुन बेलामा तपाईँले मैले गडबड कुरा गर्छौँ, जब पवित्र आत्मालाई सन्ताप दिन्छौँ के हुन्छ? उहाँ हाम्रो हृदयमा काम गर्न छोड्नुहुन्छ। यो कुरो वास्तवमा सिरियस हो। मानौ त्यस्ता मान्छेहरू कतिचोटि उनीहरूले ठिकै विचार गरेको जस्तो सोच्छन् होला, अनि तर जबसम्म उनीहरूले येशूको प्रभुत्व भनेको येशूको इच्छा उहाँको आज्ञालाई पूर्ण रूपमा पालन गर्दैनन्, उनीहरू येशूका हुन सक्दैनन्। त्यो कुरो चाहिँ हामीले प्रष्ट बुझ्दछौँ। ख्रिस्ट जो हुनुहुन्छ त्यही रूपमा ग्रहण नगर्ने व्यक्ति भनेको त्यस्तो व्यक्ति हो जसले आफ्नो रोगको औषधि एउटा रोग लागेको हुन्छ, जस्तो मानिलिउँ टाइफाइड रोग लाग्यो तर अर्कै अर्कै रोगको औषधि खायो, होइन, झाडा पखाला लागेछ अनि औषधि चाहिँ टाउदेखि औषधि खाइरहेछ। धेरै मान्छे कहिले बिसेको हुन्छ, जो मान्छेलाई कोभिड भएको छ टिबीको औषधि खाएर बिसेको हुन्छ, अनि येशु प्रभुलाई सही प्रकारले नचिनेर उहाँलाई प्रभु नमान्नुको मतलब के हो? पापबाट जुन चाहिँ मृत्यु आउँछ, दण्ड आउँछ, त्योबाट छुटकारा नपाउनु हो नि, गलत काम भयो नि। त्यस कारणले त्यो कुरो हामीले विचार गर्नु पऱ्यो, होइन, सही औषधि नखाइकन मान्छे बिसेको हुँदैन। त्यस कारणले येसु ख्रिस्ट चाहिँ उस हाम्रो जीवनमा सही हुनु पऱ्यो, उहाँको बारेमा सही सोच हुनु पऱ्यो, होइन भनेदेखि त्यो मान्छेले जेसुकै भने पनि उसको अनन्त मृत्यु निश्चय छ। येसुमा कतिचोटि भरोसै राख्ने मान्छेहरू पनि गलत बाटोमा हिँडेको हुनसक्छ यदि उसले गलत कुरा येसुको बारेमा सोचिराखेको छ भने। त्यस कारणले हाम्रो सोच ठिक हुनु पऱ्यो, हामीले आफैलाई जाँच्नु पऱ्यो भन्ने कुरा हामीले यहाँ देख्दछौँ। त्यसैले मत्तीमा प्रभुले बाटोको बारेमा पनि यहाँ भन्नुभएको छ, होइन, मत्ती 7 बाटोको बारेमा तपाईँले मत्ती 7 अस्ति हामीले हेर्दै थियौँ, बाटोको बारेमा पनि यहाँनिर एउटा साङ्ग्रो बाटो, साङ्ग्रो र फराकिलो ढोका, अर्को चाहिँ सजिलो र कठिन बाटो। त्यसैले सजिलो बाटो फराकिलो ढोकाले चाहिँ नाशमा लान्छ, तर सही बाटोमा लाने ढोका साङ्ग्रो हुन्छ। भनाइको मतलब प्रभुको प्रभुत्वलाई पक्रनु पर्यो, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। अब सर्पको विष लागेको छ, इन्जेक्सन चाहिँ पानीको मात्रै लगाएर त पिसेको हुँदैन नि, होइन, तपाईँलाई थाहा छ सर्पको विष, कुनै कुनै सर्पको विष लाग्यो भने कति हुन्छ, 20 मिनट खत्तम। अब हामी कतिजना क्रिस्चियनहरू त्यस्तो छौँ, तर एउटा कुरा के छ भने यहाँ 20 मिनट छैन क्या, यहाँ 20 वर्ष होला, कति वर्ष होला, एक दिन येसुलाई भेटेका दिन थाहा पाउँछ उनीहरूले, विष त बिसेकै भएर हिँड्छ, त्यो पापको विष त बिसेकै भएर हिँड्छ, किनभने औषधि अर्कै गरिरहेछ, प्रियहरू हो। सर्पले ठोके बेलामा सर्पकै विष, त्यो विष ठिक गर्ने औषधि चाहियो, प्रियहरू हो। त्यस कारण यो कुरो क्लियर हो हरेक व्यक्तिको लागि, कसैलाई रिसाउने कुरा होइन, म कसैलाई जज गर्दिनँ। मेरो सल्लाह के हो भने हामी नछोडियौँ, गलत बाटोमा नपरौँ। येशु प्रभुले त्यही सिकाउनु, पावलले त्यही सिकायो, पत्रुसले त्यही सिकायो, परमेश्वरको वचनमा रात दिन त्यही भनेको छ, नछक्यो, डोन्ट बी डिसिभ्ड, होइन, सैतानले जहिले पनि डिसिभ पनि गर्छ नि। त्यस कारणले येसुलाई साँचो प्रकारले हामीले पछ्याउनु पर्छ। सर्प विषालु सर्पले टोकेको औषधि, त्यो विषलाई न्युट्रल गर्ने इन्जेक्सनै चाहिन्छ, पानीको औषधले हुँदैन। त्यसैले यी दुई प्रश्न, येसु को हुनुहुन्छ र के तपाईँ उहाँलाई चिन्नुहुन्छ, त्यो प्रश्न तपाईँको आज उत्तर के छ, यो एकदम महत्त्वपूर्ण कुरा हो। होला तपाईँ 20 वर्ष विश्वास गर्नुभयो, तपाईँमा फल छ। ए मत्ती 7 के लेखा छ, येसु के भनेको छ भने तिनीहरूको फलले तिनीहरूलाई चिनेछ, तिनीहरूको फलद्वारा तिनीहरूलाई चिनिनेछ, होइन, त्यहाँ लेखेको छ नि, हरेक असल रुखले के मत्ती 7:16 के छ, तिनीहरूको फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ, काँडाको बोटबाट अङ्गुरोहरू, सिँढीबाट जन्जिर टिपिन्छ र हरेक असल रुखले असल फल फलाउँछ तर खराब रुखले खराब फल फलाउँछ। तपाईँहरू मेरो फल के छ तपाईँलाई थाहा हुन्छ, मलाई थाहा हुन्छ। त्यस कारण यो सर्टकट छैन क्या, त्यही अघि त्यो ढोकाको कुरा, साङ्ग्रो ढोका फराकिलो ढोका हामीले हेऱ्यौँ नि, होइन, त्यो कुरो जीवनमा परमेश्वरको वचन र पवित्रताको कुरा आउँछ। त्यसैले परमेश्वरको मुक्तिमा पक्षपात छैन, परमेश्वरको अघि हामी निर्दोष हुनलाई चाहिँ येशु जो हुनुहुन्छ त्यही रूपमा लिनुपर्छ। उहाँले प्रतिज्ञा गर्नुभएको छ, उहाँले निरन्तर काम गर्नुभएको छ, तपाईँ मेरो धार्मिकता, तपाईँ मेरो पापबाट छुटकारा पाउने कुरा, मुक्ति पाउने कुरा हामीले त के पनि गर्न पनि सक्दैन। फेरि कुरा त यसुलाई चिन्नु पर्यो क्या, उहाँलाई ग्रहण गर्नु पर्यो, उहाँको अधिकारलाई स्वीकार्नु पर्यो, उहाँको इच्छालाई पालन गर्नु पर्यो। त्यसैले पाप क्षमा र परमेश्वरको अघि निर्दोष हुन अनन्त जीवन, प्रशस्तताको जीवन अनि स्वर्ग या नर्ग जाने कुरामा यो दुईटा प्रश्न, येशु तपाईँको हृदयमा को हुनुहुन्छ, के तपाईँले उहाँलाई साँच्चै उहाँ जो हुनुहुन्छ त्यही रूपमा चिन्नुभयो, यही कुरो सबभन्दा महत्त्वपूर्ण छ। येशुलाई सही प्रकारले चिन्नु र आफ्नो सबै कुरा उहाँमा समर्पण गर्न हरेक व्यक्तिको निम्ति हरेक चोटि आवश्यकता छ। येशुलाई चिन्ने कुरामा गलत भयो भनेदेखि परमेश्वरसँगको सम्बन्ध र उहाँले बाट पाउने जीवनको बारेमा पनि हामी ठगिनेछौँ, हामी गलत हुनेछौँ। अनि त्यही अघि याकुबले भनेको जस्तै के हुनेछ, वचन पालन गर्ने हो र सुनेर आफैलाई धोका दिने नहो। धेरै जस्तो मान्छे धोका दिने नै गरिराखेको हुन्छन्। ख्रिस्टको मुख्य कुरा, वास्तवमा क्रिस्चियन विश्वासको मुख्य कुरा, मुख्य जग चाहिँ येशु प्रभु नै हुनुहुन्छ। अनि वास्तवमा पत्रुसले प्रेरितको पुस्तकमा 4:11 के भनेको थिए, मानिसहरू र परमेश्वरको बिचमा उद्धारको निम्ति एउटै नाम दिएको छ, येशु ख्रिस्ट, होइन? अनि अर्को चाहिँ तपाईँलाई 1 तिमोथी, आज पनि अलिकति लामो हुन थालिसकेका छ, तपाईँलाई म धेरै बेर अड्काउँदिनँ। यहाँनिर के लेख्या छ भने, म के अरे 1 तिमोथी 2:5 के छ, 4 पददेखि, सबै मानिसहरूले मुक्ति पाउन र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। परमेश्वरको इच्छा चाहिँ के रहेछ, कोही पनि नठगियोस्, कोही पनि नछोडियोस्, कोही पनि नाश नहोस्, कसैले पनि आत्मिकी मृत्यु दुःख नपाओस्, नर्क नजाओस्। अनि यहाँ भनेको छ किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर मानिसहरूको बिचमा, परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थकर्ता अथवा उद्धारकर्ता, परमेश्वरसँग मिलापमा ल्याउने पनि परमेश्वर आफू के अरे पनि एउटै हुनुहुन्छ, मानिस ख्रिस्ट येशु। उहाँले सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनु भयो, जुन कुराको गवाही ठिक समयमा दिनलाई हो। उहाँले हरेक मानिसहरूको छुटकाराको निम्ति आफैलाई दिनुभयो। तपाईँलाई म एउटा अर्को पद पढ्छु, अनि त्यो चाहिँ जहिले पनि सुसमाचार, येशु प्रभुले हामीलाई कसरी उद्धार दिनुभयो भन्ने कुरा चाहिँ सुसमाचारको कुरा हो। अनि सुसमाचार चाहिँ येशुले उद्धार कसरी गर्नुहुन्छ भनेर, येशुको बारेमा, उद्धारको निम्ति उहाँले गर्नुभएको कुराको बारेमा हामी देख्दछौँ। त्यस कारणले किन गयो यो, त्यस कारणले तपाईँलाई म भन्न चाहन्छु यहाँनिर, आज खासमा तपाईँलाई मैले ख्रिस्टको पर्याप्तता र सर्वोच्चता र सार्वभौमिकता यो विषयमा, अनि मसँग धेरै कुरा छ भन्नुपर्ने तर आज पनि सिद्धिँदैन, त्यसैले तपाईँलाई म केवल त्यो दुईवटा प्रश्नमा सोच्नलाई म तपाईँलाई आज प्रोत्साहन दिन चाहन्छु। अनि तपाईँलाई मैले पढ्न लागेको कुरा चाहिँ यो हो, 2 कोरन्थी 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। येशु ख्रिस्ट तपाईँ र म धार्मिकता बन्यो भनेको चाहिँ, हाम्रो धार्मिकता उहाँ हुनु भनेको चाहिँ, हामीमा जे पापको दण्ड आउँथ्यो, पाप जसरी हामीमा थियो, त्यो सबै कुराबाट हामी पाप नगरेको जस्तै छुटकारा पाउनलाई हामी आफ्नो धार्मिकताबाट सक्दैनौँ, हामीलाई येशुको धार्मिकता चाहिन्छ। अनि त्यो धार्मिकता हुनलाई चाहिँ येशु प्रभु पाप बनेर तपाईँ र मेरो ठाउँमा बलिदान हुनुभयो, अनि उहाँले हामीलाई धार्मिकता किनेर ल्याउनु भयो। अब त्यो विश्वासद्वारा उहाँको धार्मिकतामा हामी जान सक्छौँ। त्यसैले ख्रिस्चियन हुनु भनेको ख्रिस्टलाई व्यक्तिगत हिसाबले प्रभुको रूपमा चिन्नु हो, ख्रिस्चियन हुनु भनेको पुरा हृदयले ख्रिस्टको पछि लाग्नु हो, ख्रिस्टमा भरोसाको विश्वास गर्नु हो, ख्रिस्टलाई आदर र महिमा दिनु हो। तपाईँले बोलेको वचन, हरेक कुरा, जो मान्छेसँग जे भन्नुहुन्छ, एउटा कुरा हुनुपर्छ त्यहाँ, ख्रिस्टको महिमा, उहाँको प्रशंसा शारीरिक गनाउने कुरा होइन। वास्तवमा क्रिस्चियन विश्वास भनेको येशु ख्रिस्ट हुनुहुन्छ। क्रिस्चियनिटीको सुरु र अन्त, अल्फा र ओमेगा येशु ख्रिस्ट नै हुनुहुन्छ। अनि येशु ख्रिस्ट त्यही हामीले अघि हेरेको, उहाँ चाहिँ सर्वोच्च हुनुहुन्छ, पर्याप्त हुनुहुन्छ, सार्वभौमिक भनेको चाहिँ सबभन्दा शक्तिशाली हुनुहुन्छ। त्यसैले क्रिस्चियन विश्वास चाहिँ को कुरा चाहिँ ख्रिस्ट आफै हुनुहुन्छ। त्यसैले येशु ख्रिस्ट को हुनुहुन्छ भनी हरेक व्यक्तिले व्यक्तिगत रूपमा चिन्नको लागि चाहिँ अति महत्त्वपूर्ण कुरा छ। यो भन्नुको अर्थ उहाँसँग चाहिँ व्यक्तिगत रूपमा चिन्नु, उहाँलाई व्यक्तिगत रूपमा अनुभव गर्नु। फेरि हामीले सुन्न जरुरी छ, ख्रिस्टको बारेमा हामी कुनै हालतमा गलत सोच्नु मिल्दैन। ख्रिस्टको बारेमा गलत धारणा हुनु, उहाँको बारेमा गलत सोच्नु भनेको मतलब तपाईँको जीवनमा पुरै योजना, तपाईँले गर्ने पुरै काम, तपाईँको पुरै क्रियाकलापमा ख्रिस्टको प्रभुत्व कहाँनिर छ, उहाँको महिमा र पवित्रता कहाँनिर छ। तपाईँमा अलिकति पनि झुट्टा, अलिकति पनि घमण्ड, अलिकति पनि ईर्ष्या, अलिकति पनि संसारिकपन, अलिकति पनि स्वार्थीपन छ भने तपाईँले ख्रिस्टलाई चिन्नु भएन। त्यही कारणले त्यो कुरो सोच्नु पऱ्यो, होइन? ख्रिस्टको बारेमा साँचो सत्य के हो त्यो चाहिँ हामीले सही रूपमा जान्न जरुरी छ। ख्रिस्टको बारेमा हामी सबैलाई, ख्रिस्ट चाहिँ सफिसियन्ट भनेको चाहिँ ख्रिस्ट भइसकेपछि केही पनि चाहिँदैन, हि सफिसियन्ट, प्रशस्तता, अनि उहाँको सर्वोच्चता, उहाँको सार्वभौमिकता भनेको चाहिँ सोभरेन भन्ने शब्द, अनि सम्प्रभुता भन्ने शब्द। कहिलेकाहीँ कुनै देशको बारेमा, जनताको बारेमा भन्दा, हाम्रो देशमा चाहिँ संविधानले चाहिँ जनतालाई सार्वभौम बनाएको छ भन्छ नि, भनेको चाहिँ अधिकार जनताको हातमा। भने जस्तै सबै अधिकार तपाईँ र मेरो जीवनको, संसारको, ब्रह्माण्डको एभ्रिथिङ येशु ख्रिस्ट हुनुहुन्छ। त्यही कारण त्यो कुरो हामीले बुझ्न जरुरी छ, होइन? कारण हामी सबैको अनन्त गन्तव्य साँचो ख्रिस्टलाई चिन्नु र उहाँलाई पछ्याउनुले निर्णय गर्दछ। तपाईँले चिनेको येशु ख्रिस्ट साँचो हुनुहुन्न भने चाहिँ तपाईँको गन्तव्य पनि गलत हुनसक्छ। यो कुरा हामीले विचार गर्नुपर्छ। त्यस कारण तपाईँलाई आज मैले यो पाँचवटा विषयमा भन्ने विचार गरेको थिएँ, तर कमसेकम एउटा विषय भन्छु भनेर सोचेको थिएँ, अनि हाम्रो टाइमले धेरै गइसक्यो, होइन? हामीसँग छैन टाइम, त्यसैले म अर्कोचोटि गर्छु। तर कमसेकम तपाईँलाई मैले एउटा पोइन्ट, ख्रिस्टको सर्वोच्चता, पर्याप्तता, सर्वोच्चता र सार्वभौमिकता, यो चाहिँ कलसी 2:6-15 पदमा तपाईँले पढेर आउनुहोस् अर्कोचोटि। येसु पूर्ण, पहिलो पोइन्ट, यो पाँचवटा पोइन्टले चाहिँ येसु ख्रिस्ट को हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्छ। जब तपाईँ र मेरो येसु प्रभु यो रूपमा हुन्छ हुन्छ र उहाँमा हाम्रो विश्वास र भरोसा छ, हाम्रो जग सही ठाउँमा हुन्छ, अनि हामीले साँच्चै उहाँबाट प्राप्त गर्ने जीवन प्राप्त गर्न सक्छौँ, उहाँको राज्यमा हामी हुन सक्छौँ। येशु पूर्ण परमेश्वर हुनुहुन्छ, पहिलो कुरा। अङ्ग्रेजीमा येशु ख्रिस्टलाई चाहिँ येशुको चाहिँ डिएटी अफ क्राइस्ट भन्छ। डिएटी भनेको चाहिँ ईश्वरत्व। अनि अब यसले पनि के पोइन्ट छ भनेदेखि, येशु त्रिएक परमेश्वर भन्छ, मुसलमानको जस्तो तिनवटा परमेश्वर होइन। कि कुन चाहिँको एउटाको तिनवटा परमेश्वर हुन्छ? हाम्रो परमेश्वर तिनवटा होइन, हाम्रो त्रिएक तर एउटा परमेश्वर, तिनवटा व्यक्तित्व। त्यही कारणले यो एउटा रहस्यमय कुरा बुझ्न गाह्रो छ, किनभने येशु ख्रिस्त परमेश्वर हुनुहुन्थ्यो, पुरै परमेश्वर हुनुहुन्थ्यो। येशु ख्रिस्ट अल्फा र ओमेगा हुनुहुन्थ्यो। येशु ख्रिस्टले नै सबै कुरा सृष्टि गर्नुभयो। आदिमा येशु ख्रिस्ट हुनुहुन्थ्यो, संसारको सबै कुरा उहाँले सृष्टि गर्नुभयो। दोस्रो कुरा, येशु पूर्ण मानिस हुनुभयो, यसको बारेमा गहिरो कुरा छ, जसले गर्दाखेरि हामी क्रिसमस मनाउँछौँ, अनि मानिसहरू जो परमेश्वरबाट पापको कारणले मृत्युमा टाढा थिए, कुनै पनि हालतमा परमेश्वरको कुरा मान्छेले बुझ्न सक्दैन थियो, र परमेश्वरको सम्बन्धमा आउनलाई मानिसले पापको निम्ति केही गर्न सक्दैन थियो। उसले आफैलाई जिउँदै बलिदान दिएर पनि उसको पाप मेटा हुँदैन थियो, त्यहाँनिर एउटा बलिदान चाहियो। त्यस कारणले येशु प्रभु मानिस भएर, तर परमेश्वर मानिस, उहाँ मानिसै हुँदाखेरि नै पुरा परमेश्वर पुरा मानिस, तर उहाँ एउटा कन्या केटीबाट जन्मिएको कारणले उहाँमा पाप थिएन, त्यही कुरो तपाईँलाई मैले के गरेँ अघि दोस्रो कोरन्थी 5:21 पढेँ, येसुको ह्युम्यानिटी अफ जिजस भन्छ। अर्को चाहिँ येसु प्र सफिसियन्सी अफ जिजस, येसु पर्याप्त, येसु भएपछि अरू केही चाहिँदैन। अनि पाँचौँ कुरा चाहिँ सार्वभौम, उहाँ हाम्रो शिर हुनुहुन्छ। सार्वभौम भनेको चाहिँ शिर भनेको चाहिँ कुनै पनि अर्गनाइजेसनमा चाहिँ एउटा डाइरेक्टर, एउटा प्रेसिडेन्ट अथवा एउटा सभापति अथवा एउटा मुख्य हेड हुन्छ। परमेश्वरको राज्यमा हेड येसु प्रभु हुनुहुन्छ, तपाईँ र मेरो हेड उहाँ हुनुहुन्छ। हेड भनेको के? सबै कुरो उहाँको नियन्त्रणमा हुन्छ, त्यही कारण उहाँलाई प्रभु भनिन्छ। तपाईँले उहाँको प्रभुत्व स्वीकारेको मतलब के हुन्छ? तपाईँको जीवनमा उहाँको इच्छाभन्दा दाहिने बायाँ एक सिन्का जाँदैन। यहाँसम्म कि तपाईँलाई मन नपराउने, तपाईँको विरोध गर्ने मान्छेलाई पनि तपाईँले येसुको इच्छा विपरीत के पनि गर्नुहुन्न, प्रेम गर्नुहुन्छ। किनभने बाइबलमा येसु प्रभुले मत्ती 7 शत्रुलाई प्रेम गर भन्नुभएको छ। तपाईँले कहिले कोसिस गर्नुभएको छ? मैले धेरैचोटि मान्छेहरू भेटेको छु, उनीहरू आफू चाहिँ धेरै धर्मी र अर्काको बारेमा यति बदखुई गरेर कुरा काट्छन्। तपाईँलाई यो रोग नलागोस्, मेरो प्रार्थना छ परमेश्वरले तपाईँलाई साँच्चै छुटकारा दिनुभएको होस्। तपाईँ र म स्वर्गीय पिताका छोराछोरी, येसु प्रभु हाम्रो हृदयमा पवित्र आत्माद्वारा बास गर्नुहुन्छ, त्यसकारणले यस्तो कुरा हाम्रो जीवनमा कहिल्यै नहोस्, होइन? त्यसैले तपाईँलाई मैले कलसी 2:6-15 अहिले पढ्छु, तर यो 5 विषयमा तपाईँलाई मैले अर्को हप्तामा दिनुपर्छ। तर आज तपाईँलाई अलिकति एउटा पोइन्ट के भन्छु भने, येसु चाहिँ साँच्ची नै परमेश्वर हुनुहुन्थ्यो, यो कुरो सबभन्दा महत्त्वपूर्ण। डेटी अफ क्राइस्ट, ईश्वरत्व भन्छ त्यसलाई अनुवाद गर्दाखेरि, येसुको ईश्वरत्व, अर्को शब्दमा परमेश्वरीयत्व, अर्को शब्दमा येसु आफै परमेश्वरै हुनुहुन्थ्यो। हि वाज नट लेस, परमेश्वरभन्दा कमी होइन, परमेश्वर हुनु। त्यसको बारेमा धेरै बाइबलको पदहरू छन्, तर तपाईँलाई म 6 कलसीको पहिला पढ्न चाहन्छु। यो कलसीको पदहरूमा सबै यी कुराहरू भनिएको छ। 2:6 जसरी तिमीहरूले ख्रिस्ट येशूलाई प्रभु भनी ग्रहण गर्यौ, त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ। यहाँनिर पहिल्यै पदमा के भन्यो? पहिलो कुरा त तपाईँ र म ख्रिस्चियन पक्का हुनलाई येशूलाई प्रभु भनेर ग्रहण गर्नु पर्यो। त्यो प्रभु भन्ने भनेको के हो? मालिक भन्ने, मालिकको हर कुरा सिरोपर हुन्छ, आफ्नो कुरा हुँदैन। अनि धेरै मान्छेको त मालिक त आफै हो नि, येसु त पकेट रुमाल खल्तीमा कि कोठामा, होइन? प्रियहरू हो, जाँच्नुपर्छ। तपाईँ र मैले पाएको सुसमाचार यो बहुमूल्य हो, येसुको रगतले किनियो, न गुमाउनुहोस्। ख्याल ख्यालमा खेर नफाल्नुहोस्, किनभने जबसम्म तपाईँले येसुलाई ग्रहण गर्दा प्रभुको रूपमा गर्नुहुन्न, तपाईँको जीवन येसुको राज्यमा, शासनमा, तपाईँले उहाँको रुलमा, तपाईँले उहाँको वचनमा समर्पित गर्नुहुन्न, तपाईँमा आउँदैन। त्यसैले यहाँनिर अर्को पद 7 कलसी 2, उहाँमा जरा हाल्दै र निर्माण हुँदै तिमीहरूलाई सिकाइए बमोजिम, विश्वासमा दरिलो हुँदै धन्यवाद दिनमा प्रशस्त हुँदै जाओ। अब यसको बारेमा आज म तपाईँ यहाँ सबै प्रष्टै छ, विश्वासमा दरिलो हुने कुरा चाहिँ के हो? उहाँमा जरा हाल्नु पऱ्यो भनेको मतलब के हो? उहाँको हर कुरामा उहाँसँग हिँड्नु पऱ्यो, निर्माण हुने उहाँको विश्वासमा, उहाँको चरित्रमा बढ्नु पऱ्यो। पावलले गलातीका विश्वासीहरूलाई 4:19 के भन्छन्? तिमीहरूमा ख्रिस्ट नबन्दासम्म म प्रसव पीडामा छु, अनि धन्यवाद दिनमा प्रशस्त हुँदै जाओ। धेरै मान्छेहरू मैले देखेको छु यो धन्यवाद दिने कुरा उनीहरूको जीवनमा कहिल्यै छैन। र बाइबलको शिक्षा के हो? तपाईँकै जीवनमा कोही मान्छेले 1 ग्लास पानी दिन्छ भने तपाईँले धन्यवाद दिनुपर्छ। तर मलाई थाहा छ मान्छेको जीवनमा यति धेरै योगदान गरोस् फर्केर पनि हेर्दैन, अनि अलिअलि थाहा हुन्छ त्यो मान्छे कस्तो हो। तर जो मान्छे येसुले उसलाई परिवर्तन गर्नुहुन्छ नि, त्यो मान्छे फर्केर गएर धन्यवाद दिन्छ, उसले कुनै कुरा भुल्दैन। त्यसकारण तपाईँ र म सत्य हुनु भनेको चाहिँ येसुको आज्ञा पालन गर्नुपर्छ। 8 होसियार हो कि कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शन शास्त्रद्वारा सिकार नबनाओस्। यो दर्शन शास्त्र खोक्रो चाहिँ हरेक मण्डलीमा हरेक मान्छे हुन्छन्, जुन चाहिँ ख्रिस्ट अनुसार होइन तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित छन्। अब यहाँनिर नौ पद, अब यो नौदेखि पन्ध्रसम्म महत्त्वपूर्ण कुरा छ जो येशु प्रभुको उहाँ को हुनुहुन्थ्यो भन्ने कुराको पाँचवटा पोइन्ट यसमा छ। किनकि ईश्वरत्वको सारा परिपूर्णता ख्रिस्टको शरीरमा बास गर्दछ। यहाँनिर ईश्वरत्वको सम्पूर्ण कुरा भनेको चाहिँ ईश्वरत्व, यो चाहिँ डिएटी परमेश्वरीयत्व, परमेश्वरमा जे हुने कुरा हो सारा सम्पूर्णता सबै कुरा ख्रिस्टको शरीरमा बास गरेछ। यहाँनिर एउटा कुरा त ख्रिस्ट परमेश्वर हुनुहुन्छ, दोस्रो कुरा शरीर भने त्यस्तो अर्को कुरा आयो, फेरि उहाँ साँच्ची नै मानिस भएर यो शरीर चाहिँ उहाँको संसारिक मानिसमा जन्म भएको शरीर हो, परमेश्वर शरीरमा हुनुहुन्नथ्यो नि जबसम्म येशु प्रभु जन्मिनु भएन, किन परमेश्वर त आत्मामा र सत्यतामा पुज्नुपर्छ नि, तर येशुको चाहिँ शरीर थियो। तपाईँलाई थाहा छ अहिले येशुको शरीर छ, महिमित शरीर, अनि परमेश्वरको दाहिने बाहुलीमा पुनरुत्थान भएको शरीरमा उहाँ बस्नुहुन्छ, हाम्रो उद्धारकर्ता हामीलाई प्रार्थना गर्नुहुन्छ, अनि परमेश्वरको सम्पूर्ण कुरा उहाँमा छ, यो कुरा यहाँनिर देख्दछौँ। अनि अर्को यहाँ कलसी 2:10 अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ, उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ। यहाँनिर फेरि अर्को कुरा आयो, उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ, एउटा कुरा के छ भने तपाईँ र मलाई पूर्णता भनेको चाहिँ कम्प्लिट भन्छ, भनेको चाहिँ तपाईँ र मलाई चाहिँ अब अपुग होइन, पूर्ण रूपमा सम्पन्न सम्पन्न येशुमा हुन्छ, किनभने उहाँ सबै कुरा सफिसियन्ट हुनुहुन्छ, अनि उहाँ हरेक शक्ति र अधिकार माथि शिर हुनुहुन्छ। यहाँ देख्नु हो उहाँ सार्वभौम हुनुहुन्छ, उहाँ अर्को एउटा अङ्ग्रेजी शब्द युनिकनेस अफ जिजस भन्छ, उहाँ मात्र हुनुहुन्छ जो उद्धारकर्ता हुनुहुन्छ, जो परमेश्वर हुनुहुन्छ, जो सृष्टिकर्ता हुनुहुन्छ, जसले पाप क्षमा दिनुहुन्छ, जसले दया गर्नुहुन्छ, जसले न्याय गर्नुहुन्छ, जसले तपाईँ र मलाई जीवन दिनुहुन्छ, येशु मात्र उद्धारकर्ता हुनुहुन्छ। त्यस कारणले त्यो कुरा छ, होइन 11 उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन, तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रिस्टको आत्मिकी खतनाद्वारा हटाइएको छ। अब यो खतनाको कुरा तपाईँलाई धेरै लामो छ, त्यस कारण तपाईँलाई आज म भन्न सक्दिनँ, अर्को दिन भन्छु, तर यहाँनिर एउटा पोइन्ट के छ भनेदेखि पुरानो नियममा हामीले हेर्छौँ मोसालाई परमेश्वरले इजरायलीहरूलाई खतना गर्ने 8 दिनमा होइन, पुरुषहरूलाई त्यो नियम ल्याउनु भयो, अनि त्यो खतना चाहिँ वास्तवमा त्यो एउटा सिद्धान्तको कुरा मात्रै थियो, सिम्बोलको कुरा, र अहिले चाहिँ येशूमा विश्वास गर्नेहरूको खतना चाहिँ त्यो इजरायलीहरूको छोरो मान्छेको जो खतना हुन्थ्यो त्यस्तो शारीरिक खतना होइन। तपाईँ र मेरो चाहिँ यहाँनिर के लेखा छ, मानिसको हातद्वारा गरिएको खतना होइन, शारीरिक होइन, तर तपाईँ र म जब परमेश्वरको वचन र पवित्र आत्मामा परिवर्तन हुन्छौँ, नयाँ जन्म पाउँछौँ, तपाईँ र मेरो हृदयमा पवित्र आत्मा आएर के गर्नुहुन्छ, त्यो स्वार्थी पापी घमण्डी डाही लोभी त्यो खराब काटेर ईश्वरीय हृदय दिनुहुन्छ, मासुको हृदय। जो मान्छे पक्का क्रिस्चियन हो उसको आत्मिकी खतना भएको छ, मतलब त्यो आदमबाट आएको पाप स्वभाव काटेर फालेको छ, ऊ त धार्मिकतामा छ। त्यसमा तपाईँ र म कचोटि के गर्छौँ भने छ, क्रिस्चियन धेरै वर्ष भइसक्यो, अगुवा पनि भएको छ, तर खतना भएको छैन, हृदयमा काट्या छैन येशुले। तपाईँ अहिले पनि पाप देखाउनुहुन्छ, घमण्ड देखाउनुहुन्छ, तपाईँ अहिले पनि स्वार्थ, अहिले पनि झुट, त्यस्तो मान्छे स्वर्ग जाँदैन, त्यो त क्लियर त्यहीँनिर छ नि, जाँचेर हेर्नुहोस् त्यही कुरा। त्यसैले तपाईँलाई म यति कुरा किन भनिरहेको छु, तपाईँ नझुकिनुहोस्, तपाईँ नठगिनुहोस्, तपाईँ नछोडिनुहोस्। परमेश्वर हरेकलाई भन्नुहुन्छ म ढोकामा उभिएर ढकढकाउँछु, कसैले खोलिदियो भनेदेखि म भित्र आउँछु। तपाईँले खोल्नुको मतलब के हो, उहाँले तपाईँको पाप स्वभावलाई त्याग्न भन्दाखेरि त्याग्नु पर्यो, लोभ त्याग्नु पर्यो, सब खराबी त्याग्नु पर्यो। अब 12 पद, किनकि जब तिमीहरूको बप्तिस्मा भयो, तिमीहरू परमेश्वरसँगै गाडियो र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियो। देख्नुहुन्छ, अब यो बप्तिस्माको कुरा गर्दाखेरि यो पानीको बप्तिस्मा होइन, यो आत्मिकी बप्तिस्मा भन्छ, किनकि तिमीहरूले ख्रिस्टलाई मृत्युबाट बौरी उठाउने परमेश्वरको शक्तिशाली सामर्थ्यमा विश्वास गर्यो। त्यसले जतिजनाले अब यहाँनिर तपाईँले पढ्नुभयो भने पहिलो कोरन्थी 12:13 तपाईँले 12:को हरेकलाई पवित्र आत्माले बप्तिस्मा गरेर उहाँको शरीर अथवा मण्डलीको भाग बनाउनुहुन्छ। त्यसकारणले यो पदमा त्यही कुरा ख्रिस्टसँगै गाडियो, अनि यो गाडिने कुरा चाहिँ महत्त्वपूर्ण छ। आज यसको बारेमा तपाईँलाई उल्टा गर्न मसँग समय छैन, त्यसैले म सरस्वती पढ्छु। जब तिमीहरू अर्को हप्ता यसको सबै आउँछ, आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ। बेखतना भनेको चाहिँ अब फेरि पाप स्वभावमै छ। परमेश्वरले तिमीहरूलाई ख्रिस्टसँग जीवित पार्नुभयो, उहाँले हाम्रो सबै पापहरूलाई क्षमा गरिदिनुभयो। अब यहाँनिर अर्को दुई तिनवटा बाइबलको पद पनि पढेर म सिद्धाउँछु। त्यसपछि यहाँनिर छ, उहाँले हाम्रा विरुद्धमा भएका दोषपत्रलाई रद्द गरिदिनुभयो र क्रुसमा टाँगी काँटी ठोकेर त्यसलाई हटाइदिनु भयो। यसको बारेमा गहिरो कुरा छ, हरेक व्यक्तिको दोषपत्रको बारेमा। दोषपत्र के हो? विशेष गरी हाम्रो जीवनको पाप होइन, त्यो उहाँले हाम्रो जीवनबाट हटाइदिनु भयो। 15 यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निशस्त्र पार्नुभयो। उहाँले क्रुसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनु भयो। त्यसकारणले अब येशु ख्रिस्टको परमेश्वरत्व, के भन्छ त्यसलाई, ईश्वरत्व अथवा उहाँको डिएटी, उहाँ परमेश्वर हुनुहुन्थ्यो, त्यस सम्बन्धी एक दुईवटा पद पढेर म सिद्धाउँछु। यहाँ के लेखेको छ? येशु प्रभु कन्याबाट गर्भ हुनुभएको, अनि उहाँको नाम के थियो? उहाँलाई इमानुएल भन्नेछन्, जसको अर्थ परमेश्वर हामीसित। त्यसकारण येशु प्रभु हामीसँग हुनु भनेको परमेश्वर हामीसँग, त्यसकारण येशु प्रभु र चाहिँ परमेश्वरै हुनुहुन्थ्यो। अर्को योहन्ना 1:1 के छ? आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। त्यसकारण येशु ख्रिस्ट परमेश्वर हुनुहुन्थ्यो। यो पदहरूले यहाँ भनिन्छ, अनि परमेश्वरलाई कसैले कहिले देखेको छैन, तर परमेश्वरको अद्वितीय पुत्रले मात्र देख्नु भएको छ, जो पिताको साथमा हुनुहुन्छ र उहाँले नै पितालाई प्रकट गराउनु भएको छ। त्यसकारण जसले येशुलाई देखेको छ उसले परमेश्वरलाई देख्छ, किनभने परमेश्वरको प्रतिरूप येशु आफै हुनुहुन्छ। यहाँनिर योहन्ना 10:28 अघि थोमाको कुरा मैले तपाईँलाई गरेको थिएँ, थोमाले उहाँलाई भने, मेरा प्रभु मेरा परमेश्वर, अनि त्यो पनि परमेश्वरको आत्माद्वारा उनलाई प्रकट भएर भन्छन्। फिलिपी 2:2 किनकि हामी खतना भएकाहरू हौँ जसले परमेश्वरको आत्माद्वारा उहाँको सेवा गर्छौँ, हामी ख्रिस्ट येशूमा गर्व गर्छौँ जसले मानवीय परिश्रमहरूमा कुनै भरोसा राख्दैनौँ। यहाँनिर फेरि पनि यो खतना चाहिँ आत्मिकी खतना, हृदयको खतना, सबै पाप कर्मलाई चाहिँ पवित्र आत्माले काट्दिनु हुने कुरा। अनि तितस 2:16 के छ? जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रो महान परमेश्वर र मुक्तिदाता येशु ख्रिस्टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ। यहाँनिर येशु प्रभुको बारेमा के भनेको छ? हाम्रो महान परमेश्वर र मुक्तिदाता येशु ख्रिस्ट परमेश्वर भनेर भनिएको छ। त्यसकारण त्रिएक परमेश्वर येशु ख्रिस्ट वास्तवमा परमेश्वर, पूरा परमेश्वर हुनुहुन्थ्यो। हिब्रू 1:3 उहाँ नै परमेश्वरको महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ र सम्पूर्ण विश्वासलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नु भएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ। यानि के छ? उहाँ नै परमेश्वरको महिमाको प्रतिबिम्ब, परमेश्वरकै स्वभावको वास्तविक प्रतिस्वरूप हुनुहुन्छ येशु ख्रिस्ट। उहाँ परमेश्वर नै हुनुहुन्छ। त्यसकारण तपाईँ र मैले येशूको बारेमा सही बुझ्नु पर्यो, उहाँ परमेश्वर हुनुहुन्छ। त परमेश्वर भनेको चाहिँ के हो त? अरू कुरा होइन नि, परमेश्वरलाई हामीले पुज्दाखेरि परमेश्वरको रूपमा पुज्नु पर्यो। तर पुत्रको विषयमा चाहिँ हिब्रू 1:8 के छ? उहाँ भन्नुहुन्छ भनेको चाहिँ परमेश्वरले पुत्रको बारेमा के भनेबे? परमेश्वरले हे परमेश्वर, तपाईँको सिंहासन सदाको लागि निम्ति रहिरहन्छ। परमेश्वर पिताले येशु प्रभुको बारेमा हे परमेश्वर तपाईँको सिंहासन सदाको लागि रहन्छ भनेर भनिदिनु भएको छ। परमेश्वर पिताले परमेश्वर पुत्रको बारेमा त्यसो भनिराख्नु भएको छ, येशु ख्रिस्टको बारेमा। अब यहाँ फिलिपी 2:10-11 स्वर्गमा पृथ्वीमाथि पृथ्वीमुनि भएको हरेक प्राणीले येशुको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशु ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। यहाँनिर के छ? यहाँनिर येशुलाई प्रभु भनेर स्वीकार्ने, येशुको अगाडि घुँडा टेक्ने, परमेश्वरको महिमाको लागि यो घुँडा कसले टेक्छ थाहा छ? एक दिन संसारको अन्तमा शैतानका सबै छौँडाहरू, दुष्ट आत्माहरू, पाप गर्ने स्वर्गदूतहरू भनौँ न, अथवा गलत काम गरेकाहरू जो नर्क जान्छन्, तिनीहरूले घुँडा टेक्छन्। अनि येशु प्रभु के अरे परमेश्वरको सही स्वर्गदूतहरूले घुँडा टेक्छन्, येशुलाई विश्वास गर्नेहरूलाई घुँडा टेक्छन्, अनि येशुलाई विश्वास नगर्ने, इन्कार गर्ने, कहिले पनि येशुलाई नचाहने, मुक्ति नपाएका, नर्कको लागि तयार भएकाहरूले पनि घुँडा टेक्छन्। सबै ब्रह्माण्डले एक दिन घुँडा टेक्छन्। आज यहाँ प्रश्न तपाईँ र मेरो लागि के छ भने, तपाईँ र मैले आज घुँडा टेकेका छैनौँ भने एक दिन त्यो दिन त्यहाँ घुँडा टेक्दा हामी कुन चाहिँ पक्षमा पर्छौँ? त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसकारणले प्रस्थान 3:14 येशु प्रभुको बारेमा परमेश्वरले भन्नुहुन्छ, परमेश्वरले मसालाई भन्नुभयो, म हुँ जो म हुँ। फेरि उहाँले भन्नुभयो इजरायलीहरूलाई, तैँले यसो भन, महु भन्नेले तिमीहरू कहाँ मलाई पठाउनु भयो। वास्तवमा यो महु भन्ने कुरा चाहिँ युहन्नाको सुसमाचारमा 7 महु भनेर येशु प्रभुले आफ्नो बारेमा भन्नुभयो, यो चाहिँ जो परमेश्वरले मात्रै भन्न सक्थ्यो। त्यसकारण येशु परमेश्वर नै हुनुहुन्छ, उहाँमा परमेश्वरको सबै कुरा छ, उहाँले सबै परमेश्वरले जे गर्नुहुन्छ त्यो गर्न सक्नुहुन्छ। अर्को हप्ता त्यसको बारेमा हामी हेर्नेछौँ। अब येशु प्रभुले के भन्छ, जीवनको रोटी म हुँ, संसारको ज्योति म हुँ, भेडाको गोठालो असल गोठालो हुँ, भेडा गोठको ढोका हुँ, बाटो सत्य र जीवन हुँ, उहाँले भन्नुहुन्छ। त्यसकारणले आजलाई म यहीँ राख्न चाहन्छु अनि हामी अर्को हप्ता यसलाई फेरि हेर्नेछौँ। तर यो प्रश्न गर्दै गर्दाखेरि हरेक मान्छेको पाप, हरेक मान्छेको गल्ती, सम्पूर्ण कुरा, कुनै मिस्टेक बिना परमेश्वरको खातामा लेखिएको हुन्छ। तर येशु प्रभु त्यो खाता अघि हामीले पढेनौँ, त्यो डिग्री, त्यो सर्टिफिकेट मेट दिन आउनुभयो। अनि तपाईँले येशुलाई पुरा हृदयले जब आफैलाई समर्पण गरेर पछ्याउनुहुन्छ नि, त्यो मेटिदिनुहुन्छ। हामीले त्यसको पछि लाग्नु पर्दैन, त्यसको प्रभावबाट हामी स्वतन्त्र हुन्छौँ। त्यसैले के हामी साँचो पश्चातापबाट परमेश्वरलाई पुरा हृदयले पछ्याउँदैछौँ कि छैनौँ? उहाँलाई प्रभु मान्दैछौँ कि छैनौँ? के उहाँ हाम्रो जीवनको प्रभु हामीले चिनेका छौँ कि छैनौँ? यो आज तपाईँ र मेरो लागि प्रश्न हो। अनि यदि हामीले त्यो प्रश्नको सही उत्तर दिन सक्छौँ भने तपाईँ र ममा परमेश्वरको आशिष हुन्छ। अनि तपाईँले समय लिएर यो कुरा गर्न ढिलो नगर्नु होला, यदि तपाईँको जीवनमा परमेश्वर बोल्नु भएको छ भने।